तो तारुफ के बाद, सूरत कहफ के इंट्रोडक्शन और तारुफ के बाद कि इसमें हम क्या पढ़ने जा रहे हैं, मैंने मुनासिब समझा कि सूरत कहफ की अहमियत और फजीलत आपको बताऊं। तो अब इंशाल्लाह हम इसका सबक जो है इसका आगाज़ करते हैं, दर्स नंबर एक। और इसमें जो है सूरत अल कहफ की पहली 8 आयात जो है उनको मैं लेके चलूंगी। आप लोगों के पास माशाल्लाह सबके कुरान है, और ये जो आयात है इसमें इसको हम यूं भी टॉपिक दे सकते हैं कि निअमुल्लाह, अल्लाह की नेमतों का जिक्र है, और अद्दावा इलल्लाह, अल्लाह की तरफ दावत जो है ना उसका जिक्र किया गया है, यानी अल्लाह की तरफ बुलाया गया है। तो हम ये जो 8 आयात हैं इनको हमने एक टॉपिक दिया है, एक हेडलाइन दी है, निअमुल्लाह और अद्दावा इलल्लाह। और बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह, तारीफ अल्लाह के लिए है। कुरान मजीद में तारीफ़ के लिए जो है हम्द का लफ्ज़ भी है और शुक्र का लफ्ज़ भी है। शुक्र का लफ्ज़ तब इस्तेमाल किया जाता है जब किसी चीज़ से हमें फ़ायदा हो रहा हो। जैसे मसलन अगर आप मुझे पानी का ये आपने गिलास ला के दिया है तो मैं आपका शुक्रिया अदा करूँगी। इसको आप यूं कह सकते हैं टिट फॉर टैट। शुक्र का मतलब क्या, आपने मुझे कुछ दिया और मैंने आपको आगे से थैंक यू बोला। मैंने मुझे नैपकिन चाहिए था, टिश्यू पेपर चाहिए था, आपने मुझे वो दिया तो मैंने कहा कि जज़ाकिल्लाह। तो किसी नेमत से जब मुझे फ़ायदा मिलता है, आपके किसी एटीट्यूड या रवैये से मैं फ़ायदा हासिल मुझे हुआ तो मैंने आपको जवाब में शुक्रिया कहा। तो शुक्र के मतलब, शुक्र के मानी तारीफ़ के भी हैं, यानी किसी की तारीफ़ करना और ऐसी चीज़ की तारीफ़ करना जिससे हमें फ़ायदा हासिल हो रहा होता है। तो हम सब अल्लाह का शुक्र अदा करते हैं, राइट, क्योंकि अल्लाह की अनगिनत नेमतें हैं जिनसे हमें फ़ायदा हासिल हो रहा है और हम अल्लाह का शुक्र अदा करते हैं। और हम्द के मानी क्या हैं, हम उनसे मुस्तफ़ीद हो रहे हैं या नहीं हो रहे, हम जो है ज़्यादा इसके अंदर वसत पाई जाती है, यानी हम जो है वो अल्लाह की जो है वो तारीफ़ है, अल्लाह की हमदो सना है। और ये जो पूरी कायनात है, ये पूरी जो ज़मीन है, ये पूरी जो दुनिया है, जो पूरी खुदाई है, तो ये अल्लाह का मास्टरपीस है, अल्लाह का शाहकार है। और जो मिले हयात खिज़र मुझे उसे मैं सरफे सना करूँ, तेरा शुक्र फिर भी अदा ना हो, तेरा शुक्र कैसे अदा करूँ, तू दिया करे मैं लिया करूँ, तू कहा करे मैं सुना करूं, कभी फूल बन के महक उठूं, कभी शमा बन के जला करूं, जो मिले हयात खिज़र मुझे और उसे मैं सरफ़े सना करूं। तो इस सूरत का आगाज़ जो है बहुत बेहतरीन है। कुरान मजीद में कुछ सूरतें हैं जो अल्लाह की तारीफ़ से शुरू होती हैं। सबसे पहली सूरत अक्सर जो आप पढ़ते हैं वो भी किस से शुरू होती है, अल्हम्दुलिल्लाह। तो ये आप अपना एक होमवर्क ले सकते हैं, आप नोट करें, आप देखें घर जाकर के कौन सी सूरतें हैं जो अल्हम्दुलिल्लाह से शुरू होती हैं। तो अगली हमारी जो क्लास होगी ना उसमें मैं इंशाल्लाह इसका मैं जवाब दे दूंगी आपको, और मैं देखती हूँ कि आप में से कौन से लोग इसमें कामयाब हो जाते हैं, और हम जो है यानी सवाल जवाब जो है उसका छोटा मोटा कोई इनाम भी रखेंगे, कोई चॉकलेट कोई चीज़, ताकि जिसने जवाब दिया तो आपको वो प्राइज़ जो है मिला करेगा फौरी, क्योंकि नकद देंगे उधार नहीं करेंगे। तो इसमें अलहमदु अलिफ लाम जो है इसको नोट कर लें, अलिफ लाम जो है वो इंग्लिश का जो लफ्ज़ है ना THE, जिसको आप दा कहते हैं दी कहते हैं, तो ये प्रॉपर नाउन बना देता है। तो अलहमद खास तारीफ जो है प्रेज़ जो है लिल्लाह, अल्लाह के लिए है। लिल्लाह जो है इलाह से है, अल्लाह के लिए। इलाह वो है जो माबूद है, जिसकी वर्शिप की जाती है, जिसकी इबादत की जाती है। माबूद वो है इबादत करना। इबादत जो है इसके अंदर बड़ी वसत है, इसके अंदर बहुत इसके मानी ज़्यादा हैं, जिसमें मानी क्या है कि उसका हर कहना मानना। इबादत के जैसे हिंदू नहीं होते वो जो पूजा पाठ करते हैं, ये भी इबादत के मानी है। एक इबादत के मानी है हर काम करना, हर बात करना उसकी मर्ज़ी के मुताबिक करना। इबादत के लिए नौकर की और आका की मिसाल बड़ी अच्छी है। जैसे जो मुलाजमा है, जिसको आपने मुलाजिम या पियन रखा है, वो आपकी मर्ज़ी के मुताबिक काम करे तो वो नौकर है और आप उसके आका हैं, राइट। और अगर वो कहे कि नहीं कुछ काम मर्ज़ी से करूँगा अपनी से, तो आप उस नौकर को बाहर निकाल देते हैं ना। तो मैं अक्सर ये मिसाल दिया करती हूँ, मुझे बड़ी अच्छी लगती है, कि इब्राहिम बिन अदम जो थे बाजार गए एक नौकर को खरीदने के लिए। उस जमाने में गुलाम बिका करते थे, गुलाम लेने के लिए गए। जो गुलाम नजर आया बाजार में तो उससे पूछा, खाओगे क्या? उसने कहा जो खिला दे। कहा पहनोगे क्या? कहा जो पहना दे। कहा लोगे क्या? कहा एक गुलाम हूं, इसकी क्या औकात है, जो आप मुझे दे दें। तो रोने लगे। किसी ने पूछा क्यों रो रहे हैं? कहने लगे कि ये एक गुलाम है, इसको अपनी हैसियत का पता है। इब्राहिम बिन अदम, तुझे तो अपने आका की अल्लाह की नौकरी करनी ना आई, क्या और क्यों ही करता रहता है? मैं और आप क्यों करते रहते हैं ना, कि मुझे मेलबर्न में ही मैं क्यों आ गई, मैंने बाबल की गलियां क्यों छोड़ दी, मेरी शादी वहां क्यों हो गई, मैं लड़की क्यों पैदा हुई, मुझे लड़का क्यों नहीं बनाया गया? इट्स नॉट फेयर। मैं घर के अंदर और मर्द हर वक्त बाहर रहते हैं। इट्स नॉट फेयर कि मर्द को चार शादियों की इजाजत है और मुझे एक ही की इजाजत है। इट्स नॉट फेयर। यानी आजकल डिफरेंट डिफरेंट अजीब अजीब लोग अब क्वेश्चन करने लगे हैं। एक औरत का मेरे पास कनाडा से सवाल आया कि मर्द कवाम है, कुरान में है वो इसलिए कवाम है कि वो अपना माल तुम पे खर्च करते हैं, कमाते हैं ना। तो औरत ने कहा कि मैं कमाती हूँ, मेरा मियाँ तो कमाता ही नहीं है, मुझे ही सारी जिंदगी, वो तो नखट्टू, ये वो, तो अब इसका मतलब मैं कवाम हूँ क्या? तो कभी भी कोई चीज अपनी जब सही जगह पे ना हो तो उस जगह को तब्दील करने से उसकी हैयत नहीं बदल जाती। कवाम मर्द ही है, अगर वो अपना किसी वजह से या जो भी उसका उजर है, अगर वो जॉब नहीं कर रहा, तो उसका ये थोड़ी मतलब है कि औरत कवाम बन जाएगी। मतलब ये तो ये है कि बदलते हुए हालात में आप एक रोल प्ले कर रहे हैं, उसको एक हैंडल कर रहे हैं। तो हम चाहते हैं सब कुछ चेंज हो जाए, राइट? तो बहरहाल बात हो रही थी कि जो है वो अलहम्द, तारीफ किसके लिए है? अल्लाह रब्बुल इज्जत के लिए है, लिल्लाही, तारीफ अल्लाह के लिए। इलाह माबूद, जिसने सारी खुदाई बनाई। 100 खुदावंद मिले, एक से एक सजदा तलब, इंसान सख्त मराहिल से खुदा तक पहुंचा। जिंदगी आमद बराए बंदगी, जिंदगी बे बंदगी शर्मिंदगी। तारीफ इलाह के लिए है, अल्लाह के लिए है। क्यों तारीफ करनी है? तो ये जो इतनी सी जो आयत का हिस्सा है ना, ये अकीदा तौहीद बयान करती है। अल्हम्दुलिल्लाह, तारीफ अल्लाह के लिए है। इतनी सी आयत का हिस्सा किस पर ईमान को जाहिर कर रहा है? अल्लाह पर ईमान। अब दूसरा हिस्सा जो है, अनजला, उसने नाजिल किया, आला अब्दही, अपने बंदे पर। अब्द जो है ना, इंसान का आला स्टेटस है। अब्द जो अब्द बन जाए ना, हाईएस्ट स्टेटस पर वो कायम हो गया। और अल्लाह ताला इबादुर रहमान कहता है, इबादुर रहमान मेरे बंदे। सूरत अल-फजर के आखिर में क्या है? या अय्यतुहन नफ्सुल मुतमईन्ना इर्जई इला रब्बी की। तो वहां पे भी आला स्टेटस है अल्लाह के उन बंदों का जो के अल्लाह की बंदगी करते हैं, जो के नफ्से मुतमईन्ना फिर बन जाते हैं। तो अब्द बनना, तो अब्द बनना बड़ा आला रैंक है, हाई स्टेटस है इबादुर्रहमान। और अल्लाह ताला ने अंबिया को कहा कि वो मेरे बंदे थे। तो यहां पे भी अल्लाह ताला कहते हैं, मैंने तारीफ उस रब की है जिसने अपने बंदे पर अल किताब को नाजिल किया। और यहां पे अल किताब से मुराद एक सूरत कहफ भी है और अल किताब से मुराद पूरा कुरान भी है। दोनों मानी में ये लफ्ज जो है वो लिया जाता है। और अब से मुराद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है। और आज लोग ये कहते हैं कि प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम जो थे वो अब्द थे ही नहीं। एक ग्रुप ऐसा भी पैदा हो गया है, वो इस पे एड़ी चोटी का जोर लगाता है। कुरान ये कह रहा है कि वो मेरे अब्द थे, वो मेरे बंदे थे। तो अब्दियत सबसे अहम चीज है कि बंदा बनकर, क्योंकि फरिश्ते से बेहतर है इंसान होना, मगर इसमें पड़ती है मेहनत ज्यादा। तो अल्लाह ने अपने बंदे पर अलकिताब को नाजिल किया, वलम यजअल लहू इवजा, और इसमें जब ये किताब नाजिल की तो इसके अंदर कुछ इवज नहीं रखा। इवज का लफ्ज जो है ये टेढ़ के लिए जो है वो इस्तेमाल किया जाता है। और जैसे कजी, झुकाओ, जैसे आप कैसे इसको हम इवज, जैसे ये मेरा हाथ है ना, ये सीधा खड़ा है, राइट? और अगर मैं इसको यूं टेढ़ा करूंगी ना, तो ये इवज है। इवज का मतलब क्या है? टेढ़ा होना किसी चीज का। जैसे मेरा हाथ है तो ظاہری طور پر اس کا ٹیڑھا ہونا یہ آپ کو نظر آ رہا ہے نا, اور ایک یہ ہے کہ کسی کے عقیدے کا ٹیڑھا ہو جانا. جیسے اب ایک گروہ پیدا ہو چکا ہے جو کہتا ہے کہ محمد صلی اللہ علیہ وسلم کو ہم نہیں مانتے یا آخری نبی نہیں مانتے, تو یہ بھی عقیدے کی ٹیڑھ ہے. لیکن یہ کیسی ٹیڑھ ہے کہ ظاہری طور پر نظر نہیں آ رہی, مانوی طور پر ہے نا. تو الجھن ہے, ابہام ہے. تو ایک چیز ہے ظاہری طور پر ٹیڑھا ہونا, جیسے ہاتھ ٹیڑھا ہو گیا, دیوار ٹیڑھی ہو گئی, اور ایک ہے کہ حصی طور پر, باطنی طور پر ٹیڑھا ہونا. دونوں طرح یہ لفظ استعمال کیا جاتا ہے. تو آپ کو یاد رہے گا عوج کے معنی کیا ہیں, ٹیڑھا ہونا, ٹیڑھا ہونا. آپ نے یاد رکھنا یہ بات کہ عوج کے معنی ہے ٹیڑھا ہونا, ظاہری طور پہ بھی اور باطنی طور پر بھی, مادی طور پہ بھی اور حصی طور پہ بھی. تو اللہ تعالیٰ کہتے ہیں کہ میں نے اپنے بندے پر جب یہ کتاب نازل کی, جب یہ سورت نازل کی, تو اس سورت کے اندر, اس قرآن کے اندر کوئی ٹیڑھ نہیں ہے. ایک حصہ دوسرے کو مضبوط کرتا ہے, ایک حصہ دوسرے کی وضاحت کرتا ہے. اس میں کوئی ایسی چیز نہیں ہے جو لوگوں کے سمجھ میں نہ آئے. کیا ہے, وَلَمْ يَجْعَلْ لَهُ عِوَاجًا, اور میں نے اس میں کوئی ٹیڑھ نہیں رکھی. تو عوج کے معنی کیا ہے, یہ ٹیڑھا نہیں ہے, یہ مشکل نہیں ہے, اس میں کوئی بھی اونچ نیچ نہیں ہے, اس میں کوئی بھی کنٹراڈکشن نہیں ہے, الجھن نہیں ہے, پیچیدگی نہیں ہے. اچھا اتنا ہی کافی تھا, عوج لفظ کہہ دیا تھا نا کہ اس میں کوئی ٹیڑھ نہیں ہے. آگے قیما پھر آ گیا, جیسے کہ اتنا ہی کہہ دیتے نا کہ وہ حسین ہے, پھر کہتے ہیں نہیں جمیل ہے, حسین و جمیل. حسین لفظ کافی تھا, جمیل بھی آ گیا, صاف ستھرا, لمبا تڑنگا. ایک صفت نہیں, قرآن کی دوسری صفت کا ذکر کیا, اور وہ ہے قیما. قیما جو ہے اس کے دو معنی بیان کیے جاتے ہیں, اور اس کے ایک معنی کیا ہے قیم کے, کہ سیدھا ہونا, بالکل سٹریٹ ہونا, بالکل سٹریٹ ہونا قیم کو کہتے ہیں. ذرا سا بھی ٹیڑھ نہ ہو, کسی طرف بھی تھوڑا سا جھکاؤ نہ ہو, تو یہ قیم کے معنی ہیں. ہے نا, نماز آپ کہتے ہیں اقامت, اقامت ہوئی, اقامت ہوتی ہے تو کیا کرتے ہیں, اٹھ کر کھڑے ہو جاتے ہیں سارے. آپ بیٹھے ہوئے ہیں نماز کا انتظار کر رہے ہیں, اقامت ہوئی. اقامت کا مطلب کیا, نماز کے لیے کھڑے ہو جاؤ, سب اٹھ کر آپ کھڑے ہو جاتے ہیں, آپ پاؤں سے پاؤں, کندھے سے کندھا. اقامت قائم کرنا, کھڑا کرنا, نماز قائم کرو, یعنی نماز خود پڑھنا اوروں کو بھی پڑھوانا. تو سیدھا, جس میں کوئی ٹیڑھ نہ ہو. اور دوسرے اس کے معنی ہے نگران اور محافظ کے. اس کے دوسرے معنی ہیں قیم کے, نگران اور محافظ کے. تو قرآن خود جو ہے سیدھا ہے, یعنی قرآن جو ہے یہ مستقیم سیدھا راستہ بتانے والا ہے. اہدنا الصراط المستقیم, ہم جو مانگتے ہیں قرآن ہمیں بتاتا ہے, اور ایسے یہ بتاتا ہے کہ یہ حفاظت کرنے والا ہے, نگرانی کرنے والا ہے. تو یہاں پہ کیا ہے کہ اللہ نے قرآن مجید کو نازل کیا اپنے بندے محمد صلی اللہ علیہ وسلم پر, اور اس کے اندر نہ کوئی ٹیڑھ ہے, یہ سیدھا ہے, قیما سیدھا ہے. لِيُنذِرَ, اب قرآن کا نا مقصد بتایا گیا ہے, سورۃ کہف کا بھی مقصد, قرآن کا بھی مقصد. نذیر کے معنی ہوتے ہیں محبت سے ڈرانا. ایک ہوتا ہے نا ڈاکو کا ڈرانا, ڈاکو کیا کرتا ہے, چاقو کو اور تلوار کو اور گن کو, گن پوائنٹ کو دکھاتا ہے اور ڈراتا ہے. لیکن ایک ہوئے پیغمبر کا نام بھی, نذیراً وبشیراً لستا لہم بے مسیطر, تم ان کے اوپر کوئی نگران نہیں ہو, تم ان کے اوپر کوئی دروغہ نہیں ہو, پولیس مین نہیں ہو, بلکہ نذیر ہے محبت سے ڈرانا. جیسے ماں کا ڈرانا, باپ کا ڈرانا, ایک مشفق شفیق استاد کا ڈرانا. اس سے مثال آپ سمجھ سکتے ہیں کہ دائی کا ڈرانا, پیغمبر کا ڈرانا کیا ہے کہ محبت سے ڈرانا. تو یہ قرآن مجید بھی کیا کرتا ہے, لِيُنذِرَ, یہ ڈراتا ہے. قرآن مجید باسن شدیدن, سخت عذاب سے. تو باسا جو ہے نا یہ عذاب کے لیے بھی آتا ہے, یہ قحط کے لیے بھی آتا ہے. تو شدید سخت عذاب سے. اور دنیا میں بعض لوگ جو ہیں مطلب وہ ایک ایسی مصیبت میں ہوتے ہیں کہ لوگوں کے لیے ایک عبرت ہوتے ہیں, اور یہاں پہ خاص طور پہ جو ہے وہ آخرت کے عذاب کا بعض مفسرین کہتے ہیں کہ ذکر ہے. تو تاکہ قرآن مجید ڈرائے, تاکہ پیغمبر قرآن کو لے کر لوگوں کو ڈرائے, باسن شدیدہ سخت جو پکڑ ہے سخت جو عذاب ہے اس سے مل لدنہوں, یعنی جب اس کو پیش کرے اپنی طرف سے تو پھر ڈرائے. دوسری طرف کیا ہے وہ یبشر المؤمنین اور مومنین کو خوشخبری دے دے. بشر جو ہے بشارت اور بشرا اسی فیملی کے سر لفظ ہیں. باشین را ایسی خبر کہ جب آپ اس کو سنیں تو آپ کا چہرہ جو ہے نا چہرے پر چہرہ تمک اٹھے, چہرہ جو ہے نا اس پر ایک تمازت پیدا ہو جائے, خوشی سے چہرہ جو ہے نا آپ کے چہرے کو دیکھ کے پتہ چلتا ہے کہ آپ خوش ہیں, آپ منہ سے کچھ بھی نہیں بولیں نا. تو ایسی خبر یا ایسی گڈ نیوز کہ جس سے آپ کا چہرہ دمک اٹھا, تو تاکہ آپ بشارت دیں خوشخبری دیں ایمان لانے والوں کو. الذین وہ لوگ یعملون الصالحات جو کہ صالح عمل کرتے ہیں, صلح سے ہے اچھے عمل کرتے ہیں. انا لہم اجرا حسنا کہ ان کے لیے اب اتنا ہی کافی تھا کہ ان کے لیے اجر ہے ریوارڈ ہے, بلکہ کہا حسنا بیسٹ ہے بہترین ہے حسین ہے بہت اچھا اجر ہے. تو ہم نے پہلی آیت میں کون سا عقیدہ پڑھا, عقیدہ توحید کا حصہ پڑھا. ایٹ دی سیم ٹائم ہم نے قرآن مجید کا تعارف پڑھا, قرآن مجید کی کوالٹیز میں کیا ہے کہ اس میں عوج نہیں ہے وہ قیم ہے, قرآن مجید قیم ہے. اور ایٹ دی سیم ٹائم قرآن ہمیں اور پیغمبر جو ہے وہ کیا کام کرتے ہیں, ان کی حیثیت کیا ہے, نذیرا وبشیرا ہے کہ وہ اللہ کی پکڑ سے ڈراتے ہیں آخرت کے سزا سے ڈراتے ہیں اور مومنین کو خوشخبری دیتے ہیں. اب یہ اچھا کچھ لوگ کیا کرتے ہیں, بعض درسوں میں بعض جگہ پہ بعض ماں باپ یا بعض ٹیچر بچوں کو آلویز ڈراتے رہتے ہیں, کبھی قبر سے کبھی عذاب سے کبھی سزا سے. تو قرآن بہت بیلنس دین ہے, دین اسلام بہت بیلنس ہے, وہ ایک طرف ڈراتا ہے دوسری طرف خوشخبری بھی دیتا ہے. تو کبھی بھی صرف ایک ذکر نہیں کرنا چاہیے. آپ کو قرآن کا کوئی پیج ایسا نہیں ملے گا کہ جہاں جہنم کا ذکر ہو اور جنت کا ذکر نہ ہو. تو آلویز ایک ہوپ بھی دینی چاہیے, ایک محبت دینی چاہیے, ایک جنت کا شوق بھی دینا چاہیے. تو یہاں پہ بھی وہی بات ہے, اور وہاں تو صرف اتنا ہی کہا کہ باسن شدیدہ سخت ان کو عذاب مل سکتا ہے, لیکن ایمان لانے والوں کو جو خوشخبری دی جو ملے گی عمل صالح کے نتیجے میں کہ انا لہم اجرا حسنا بہت اچھا ان کو اجر ملنے والا ہے. ماں کے سینا وہ ٹھہریں گے, مکسا جو ہے ٹھہرنے کے لیے قرآن میں کئی لفظ آئے ہیں, وقفہ کا بھی ہے لبسا کا بھی ہے, اور یہاں پہ جو ہے وہ میم کاف تھا کسی چیز کے انتظار میں ٹھہرنا, تو وہ ٹھہریں گے وہاں پہ فی ہی ابدا جنت میں ابدا ہمیشہ ہمیشہ کے لیے. ایسا جیسے یہ گھر ہے یہ بہت خوبصورت ہے, لیکن ایٹ دی سیم ٹائم مجھے اور آپ کو اس بات کا خدشہ لگا رہتا ہے کہ کہیں مجھ سے یہ چھن تو نہیں جائے گا, کہیں اب میرا بہو بیٹا تو نہیں لے لے گا, ہے نا, یا میرے مطلب میں کب تک میں اس سے فائدہ حاصل کروں گی جب تک میں دنیا میں ہوں, یا یہ کہ جب تک میں اس کا کرایہ دوں گی یا جب تک اس کی میں قسط دوں گی, کہیں یہ مجھ سے چھن تو نہیں جائے گا اتنا خوبصورت گھر. لیکن یہاں پہ کہا جا رہا ہے کہ ابدا ہمیشہ ہمیشہ وہ اس میں رہیں گے, یعنی وہ ان سے کبھی چھینا نہیں جائے گا. تو آیت نمبر جو 2 ہے دعویٰ بھی ہے اس میں اور ایٹ دی سیم ٹائم انجام بتایا گیا ہے 2 میں بھی اور 3 میں بھی, ہے نا, اچھے عمل کرنے والوں کا برے عمل کرنے والوں کا انجام بتایا گیا ہے. اچھا آیت نمبر 4 سے ایک خاص مضمون شروع ہوتا ہے اور وہ ہے عقیدہ توحید کی وضاحت. یہودی جو تھے وہ کس کو کس پیغمبر کو اللہ کا بیٹا کہتے تھے, حضرت عزیر کو, عزیر علیہ السلام. اور عیسائی جو تھے وہ کس کو اللہ کا بیٹا کہتے تھے, عیسیٰ علیہ السلام کو. اہل مکہ جو تھے وہ فرشتوں کو اللہ کی بیٹیاں کہتے تھے, فرشتوں کو اللہ کی بیٹیاں کہتے تھے. اچھا اب میں اور آپ بہت خوش ہو جاتے ہیں, بات یہودیوں کی بھی ہو گئی بات عیسائیوں کی بھی ہو گئی اور بات اہل مکہ کی بھی ہو گئی, لیکن مجھے اور آپ کو اپنے گریباں کو جھانکنا ہے, اپنے گریباں میں جو ہے وہ اپنا جائزہ لینا ہے, محاسبہ کرنا ہے آج میرا عقیدہ کیسا ہے, میرے اور آپ کے عقیدے میں کتنی کمزوریاں ہیں, کہیں میں شرک تو نہیں کرتی, کہیں میں نے اپنے جیسے انسانوں کو خدا تو نہیں بنا لیا, 100 خداون ملے ایک سے ایک سجدہ طلب, انسان سخت مراحل سے خدا تک پہنچا. تو میں اور آپ کبھی علامہ اقبال نے کہا تھا یا بندہ خداون یا بندہ زمانہ, تو میں اور آپ کہتے ہیں بعض لوگوں نے شوہروں کو خدا بنایا, بعض نے دوستوں کو خدا بنایا, बाज ने जिस मुल्क में रह रहे हैं, कहते हैं ना जैसा देश वैसा भेस, लो जी अमेरिका और कनाडा और ऑस्ट्रेलिया और जर्मनी और बर्तानिया आकर अब इसके बाद जो है, अगर दीन पर अमल करना था, अगर हिजाब लेना था, अगर नमाज पढ़नी थी, हलाल हराम की तमीज़ करनी थी, तो आप क्यों आई पाकिस्तान से ना? लोग यही बात करते हैं ना। तो ये भी क्या है कि आप जो दुनिया, जिस तरह से दुनिया चल रही है, हम कहते हैं जैसे चल रहे हैं बस वैसे ही हम भी चलेंगे ना, जैसा देश वैसा भेस। तो وَيُنذِرَ الَّذِينَ قَالُوا اتَّخَذَ اللَّهُ وَلَدًا, ताकि डराएं वो उन लोगों को जिन्होंने कहा اتَّخَذَ اللَّهُ وَلَدًا कि अल्लाह ने, अल्लाह का बेटा है, अल्लाह ने किसी को अपना बेटा बनाया है। तो आज भी आप देखें मेरे और आपके, अच्छा मेरा और आपका अखलाक और किरदार का कैसे पता चल सकता है? कैसे पता चलेगा मैं कैसी मुसलमान हूँ? कैसे किसी के बारे में आप कैसे जज करेंगे कि वो कैसा मुसलमान है? उसका जीना और मरना देखें, उसकी खुशी के फंक्शन कैसा है और उसकी मौत का त्यौहार कैसा है। किसी के भी जीने और मरने के जो फेस्टिवल होते हैं, फेस्टिवल तो नहीं कहना चाहिए, जो वो मौके होते हैं, उस वक्त उसका पता चलता है कि वो दीन के, कुरान के, इस्लाम के कितने करीब है। क्योंकि ये दो मौके जो होते हैं, एक इंसान बहुत खुशी की इंतहा पे होता है तो वो अपने आप में नहीं रहता, गजबाज के खुशियां मनावांगी। मेरा एक ही दे पुत्र है ना, एक ही पुत्र है, तो गजबाज के खुशियां मनावांगी, फिर सारी रसूमात और फिर मिक्सिंग भी है, फिर नहीं भी पैसे हैं तो हम दूसरों से मांग तांग के सूद पर आगे पीछे करके खर्च करते हैं ना। तो खुशी का मौका हो तब भी अल्लाह की नाफरमानी ना करें, और गम का मौका हो तो हम कहते हैं गम के अंदर थे ना, बहुत ज़्यादा गम में थे ना, निढाल थे, तो इसलिए फिर हमने अल्लाह की नाफरमानी कर ली। तो बाकी ज़िंदगी में ही भी जायज़ा लेना होता है कि मैं किस हद तक मुसलमान हूँ, लेकिन खुशी और गम दो मौके ऐसे हैं जो खूब इंसान का पता देते हैं कि इंसान जो है किस जगह पे खड़ा हुआ है। अपना मुहासबा करना हो या किसी का जायज़ा लेना हो तो खुशी, जो जो लोग अल्लाह के फैसलों पे राजी रहते हैं ना, गम का कितना ही शदीद मौका क्यों ना हो जाए, वो कहते हैं इसमें मेरे लिए यकीनन कोई खैर होगी, यहाँ पे ही रिश्ता लिखा था, यहाँ पे हो गया, अब वो बैठ कर बुला भर बुरा और भला नहीं कहते रहते, कहीं बिजनेस जहाँ लिखा था हो गया, अब वो बिजनेस में जो पैसे लगाए थे वो डूब गए, तो इसमें भी कोई यकीनन खैर होगी मेरे लिए। तो इंसान जो है उस मौके पर आपका रवैया कैसा है। तो बहरहाल यानी ये जो है ना कि अल्लाह, हम, मैं और आप आजकल बहुत खुश होते हैं इस बात पे कि हम तो शिर्क नहीं करते, शुक्र अल्हम्दुलिल्लाह, हम तो प्यारे रसूल को अल्लाह का बेटा नहीं कहते ना, लेकिन असल सवाल ये है अल्लाह ने कुरान में जिन चीज़ों को हलाल कहा है क्या मैं और आप उनको हलाल समझते हैं? जिनको हराम कहा है क्या मैं और आप उसको हराम समझते हैं? अल्लाह के कानून को क्या मैं और आप अपनी ज़िंदगी पे नाफिज कर रहे हैं? जैसे यहूदियों ने जो था क्या किया था, ईसाइयों ने क्या किया था, अपने उलमा को अपना खुदा बना लिया था, है ना, तो चीज़ें चेंज कर ली थी। तो बहरहाल यहाँ पे भी ये है कि उन्होंने, वो कहते हैं कि अल्लाह ने किसी को अपना बेटा बनाया है, मा लहुम बिही मिन इल्मिन वला ली आबाहिम, ना इनके पास इस बात का कोई इल्म है ना इनके बाप दादा के पास, यानी कि अल्लाह के पास, अल्लाह ने किसी को बेटा बनाया है तो कोई इनके पास कोई दलील है, कोई बुरहान है, कोई कोई चीज़ लेकर आए, तो ना इनको पता है ना इनके बाप दादा को। कबूरत, कितनी बड़ी बात है, कलेमतन जुमला तखरुजु मिन अफवाहिम, इनकी जबानों से निकलती है। फम एक मुंह को कहते हैं, अफवाह बहुत से मुंह से निकली हुई बात को कहते हैं। तो कैसी बातें ये अपनी जबान से निकालते हैं, इन यकूलूना इल्ला कज़िबा, ये कुछ नहीं कहते सवाय इसके कि मगर झूठ बोलते हैं। आज मैं और आप कहते हैं 3 दिन सो गए ना डेथ पर, हम कहते हैं 10वां करना है, अब 40वां करना है, फिर उसके बाद हम सालाना भी करते हैं, आज 1 साल हो गया, आज पहली बरसी है माँ की डेथ को, आज दूसरी बरसी है, आज तीसरी बरसी। अच्छा जब कहते हैं कि इस्लाम में इसकी कोई हैसियत नहीं है तो कहते हैं चलो कोई बात नहीं ना, इसमें हरज क्या है? कितने मेरे और आपके पास कहाँ इतना टाइम है कि हम गैर ज़रूरी चीज़ों पे हम लगा दें? मुझे और आपको तो बहुत काम करना है अभी, और वो क्या है, अल्लाह की बंदगी। अच्छा आयत नंबर 6 में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मंजर कशी की गई है कि आप मुझसे, आप अपनी उम्मत से कितनी मोहब्बत करते थे, फल अल्लाह का, बस शायद आप, बाख़ उनका मतलब होता है कि ज़िबा कर देना, बाख़ा इन गम या गुस्सा से अपने आप को हिलाक कर देना, गर्दन से ना जैसे कोई काट दे अपने आप को, और इसके मानी ये घुल घुल कर हलकान हो जाना। तो प्यारे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जो उस वक्त सोसाइटी में बुराइयां देख रहे थे, शिर्क देख रहे थे और अल्लाह की नाफरमानी देख रहे थे, तो आप हर वक्त जो थे ना परेशान रहते थे, हर वक्त ऐसे जैसे कि अपने आप को ज़िबाई कर लेंगे, जैसे एक गम लग गया था आपको। अच्छा आप सच सच बताएं, मैं भी बैठी हूँ आप भी बैठे हैं, हम में से अच्छे से अपना मुहासबा करता है कि रोती आप भी हैं और रोती मैं भी हूँ, लेकिन किस बात पे रोते हैं कि कहाँ वालदैन ने शादी कर दी, कोई नौकरानी भी नहीं है, किस जगह भेज दिया यहाँ पे, पीछे तो नौकर चाकर थे, अपना घर तो था ना, अब किराए के घर पे सारी ज़िंदगी गुजार देंगे, कहाँ शादी होगी मेरी, मेरे शौहर का कद क्यों छोटा है, मुझे औलाद क्यों नहीं हुई, मेरी देर से शादी क्यों हुई, मेरे बच्चे वैसा क्यों नहीं पढ़े। तो मेरा और आपका रोना और बीबी आसिया का रोना, रब्बिब ने लींदा का बैतन फिल जन्ना, कहला जन्नत में अपने पास मेरे लिए महल बना दे। बीबी आसिया तो इसलिए रो रही हैं, बीबी खदीजा कैसे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का साथ दिया। तो मैं और आप तो इसी में रोते हुए ज़िंदगी गुजार देते हैं, छोटी छोटी बातों पर, दुनिया की बातों पर, लेकिन मुझे और आपको क्या करना है, वक्त बहुत थोड़ा है मेरे और आपके पास, आखरत कमानी है, टाइम थोड़ा हो और आखरत कमानी हो तो फिर परेशान नहीं होते कि मेरा इसका देखो, देखें भाई कैसी खूबसूरत कढ़ाई हुई हुई है, और मैं कहूँ कि मेरा जो सूट है इसका तो ये चुभता बहुत है, मेरे शर्ट पहनी है तो अच्छी पर चुभ बहुत रही है, देखो इसकी कितनी मुलायम है ना, साथ ऐसे ठंडक सुकून का, और पता भी चलता है ना कैसी अच्छी इसका, आगे देखते हैं तो इसमें तो सिल्की भी है और चुभती भी नहीं है। इधर मैं जाती हूँ तो मैं कहती हूँ लो भी क्या खूबसूरत इसने पहना, और मैं इसीलिए मैं किसी को कुछ नहीं कहती, लेकिन कहती हूँ देखो इसके कपड़े, मेरा क्या, मियाँ अपना पॉकेट मनी देते हैं, किराए का घर है, देखो माशाल्लाह बाहर कितने 100 और कितने रोजेज लगे हुए हैं डिफरेंट टाइप्स के, बाहर आप देखें जाकर क्या खूबसूरत अल्लाह ने जो है कायनात बनाई है, कितनी खूबसूरत अल्लाह की जो है वो पौधे हैं, चीज़ें हैं, राइट। तो मैं और आप रोते हैं इस बात पर, मेरी अपनी गाड़ी नहीं है और मेरी ऐनक लगाई हुई है, हाय हाय ऐनक लगाई हुई, कितनी मुश्किल है, नाक दर्द करती रहती है, इसने देखो लेंस पहने हुए हैं और उसके देखो ब्राउन और हरी आंखें, नीली आंखें, मेरे तो लेंस अब पहनती हूँ आंखें बर्दाश्त नहीं करती, इतने पहने क्या बर्दाश्त नहीं करती है, मजबूरी में ऐनक लगानी पड़ती है, कब इस ऐनक से मेरी जान छूटेगी, इसे हर वक्त ऐनक रखती पहनती रोती रहती हूँ, कभी कपड़ों को कहती हूँ कि मेरे कपड़े चुभते बहुत हैं, ऐनक को कहती हूँ हाय तंग कितना करती है, शुक्र नहीं करती कि मेरी ऐनक लगती है तो मुझे नज़र तो आता है ना, वो भी तो हैं कि जो देख नहीं सकते, ब्लाइंड है, उनको पता ही नहीं कि रोशनी क्या है, उनको पता ही नहीं कि रंग क्या है, उनको पता ही नहीं कि हुस्न क्या है, वो भी तो लोग हैं ना। मेरे एक दोस्त है, उसको कैंसर है, अब कहती है कि मेरे जो इलाज हुआ है उसके बाद मेरी ज़बान में टेस्ट नहीं है, मैं कुछ भी खाती हूँ, कीमो और सब थेरेपी और चीज़ों से जब गुजरी है तो कहती है मुझे कोई भी टेस्ट नहीं है मेरी ज़बान में, सोचती हूँ इस बात पे कि मेरी और आपकी ज़बान दिन रात टेस्ट करती है, दिन रात नेमते खाती है, और फिर मैं और आप ना शुक्री करते हैं, फिर खुश ही नहीं होते। एक मेरी स्टूडेंट है, उसके बेटी का रिश्ता हुआ तो मैंने उसे पूछा कैसा, हाँ ठीक है, मैंने कहा कि बच्चा नमाजी है, हाँ, मैंने कहा ये है, कहती हाँ हर चीज़ में हाँ, लेकिन समथिंग इज़ देयर, तो अब क्या चीज़ थी वो मुझे समझ ना आए, तो मैंने फिर और सवाल पूछे तो पता चला कि उतना खूबसूरत नहीं है जितना उन्होंने सोचा था ना, अल्लाह के शुक्र अदा करें कि बेटी का रिश्ता हो गया है, और आप इस्तखारा कर रहे हैं, आप दुआएं कर रहे हैं, आप स्ट्रगल कर रहे हैं, उसके बाद जहाँ नसीब था अब हो गया तो खुश होना शुरू करें ना, है ना। तो यहाँ पे यही बात कही जा रही है, यानी कि अल्लाह के नबी क्यों रो रहे थे, क्यों अपने आप को ज़िबा करना चाहते थे, कि सोसाइटी जो थी शिर्क कर रही है, सोसाइटी बुतों की पूजा कर रही है, सोसाइटी गुनाह कर रही है, सोसाइटी शराब पी रही है, सोसाइटी जो है वो एक अल्लाह की बंदगी और पूजा नहीं करती, और आज मैं और आप भी रोते हैं, पर दुनिया के लिए रोते हैं, मैं और आप भी रोते हैं, अपनी इज्जत के लिए रोते हैं, अपनी मैं के लिए रोते हैं, कितने लोग हैं जो अल्लाह की मोहब्बत पे रोते हैं, कितने लोग हैं जो इसलिए रोते हैं कि अल्लाह मैं बैठी तो हूं, पर सूद का घर है, ये सूद का घर है। कितने लोग हैं जो इस बात पर रोते हैं कि मेरी क्यों नमाज कजा हो गई, क्यों नमाज कजा हो गई, वो दिन मेरे क्यों जहालत के दिन गुजर गए, मेरे जवानी क्यों जाया कर दी, उस जवानी पर क्यों नहीं रश करते, इस जवानी पर क्यों नहीं रश करते, इस जवानी पर क्यों नहीं रश करते कि ये भी तो जवान है, बैठी अल्लाह के दीन को सीख रही है। मैंने जवानी तो नाइट क्लब में गुजार दी, डांस की महफिलों में गुजार दी, दुनियादारी में गुजार दी, मैंने दौलत कमाई, मैंने पार्टियां तो बहुत की, लेकिन ये इसलिए की लोग कहें कि बहुत अच्छी, मैं बहुत अमीर हूं। तो इन आंखों में आंसू आने चाहिए उस दिन के गुजर जाने पर रो जिस दिन कोई तुमने नेकी नहीं की। एक बुजुर्ग से किसी ने पूछा, हजरत कैसे हैं? कहा कि उसका क्या हाल पूछते हो, हर गुजरने वाला लम्हा जो है अगर मुझे शैतान के करीब कर रहा है, रहमान से दूर कर रहा है, तो फिर क्या क्या मेरा हाल है, अगर मैं जन्नत के करीब हो रहा हूं तो मेरा हाल बहुत अच्छा है। तो आइए ये सोचें, आइए अपने गरेबान में झांकें, आइए अपना मुहासबा करें। आज आज उठते बैठते हैं ना तो ये जोड़ काम नहीं करते, दर्द करते हैं, तो कहते हैं हाय दर्द बड़ी होती है बाजू में, हाय मेरे घुटने में बड़ी दर्द होती है, उठा नहीं जाता। तो राबिया बसरी रहमतुल्लाह अलैह का वाक्या है, एक शख्स ने सर में पट्टी बांधी हुई थी, पूछा क्या बात है, कहा कि सर में बड़ी दर्द है। पूछा जब इतना अरसा अल्लाह ने तुम्हें सर में ठीक सर रखा था तो क्या शुक्र की पट्टी भी कभी बांधी थी? सर में दर्द की पट्टी तो बांधी है, सर दर्द की, कभी शुक्र की पट्टी भी बांधी थी? तो जब जो ठीक थे, जब पींग उड़ाया करते थे, जब भागा करते थे, जब दौड़ लगाया करते थे, जब सारे काम भाग दौड़ कर किया करते थे, कभी सोचा था कि बूढ़े भी होंगे, कभी सोचा था कि हड्डियां कमजोर भी होंगी, कभी सोचा था कि ये जोड़ हिलने भी लगेंगे, ये दांत इनसे खून भी बहने लगेगा, कमजोर भी होंगे, है ना? तो अब अगर आज जोड़ कमजोर हैं या थोड़े दर्द करने लगे हैं, हड्डियां जो हैं आवाज देती हैं, तो ऐसा होता है चीजें जब पुरानी होती हैं तो उनमें आवाजें आने लगती हैं। तो करना क्या है, शुक्र अदा करना है कि अल्लाह तूने अब भी फिर भी मुझे जिंदगी दी है, मेरे इतने गुनाह, मेरी इतनी नाफरमानियां, इतनी इतनी मैंने जो है जसारतें की, और तेरा ये करम है, ये सब तेरा करम है, ये सब तेरा करम है आका के बाद अब तक बनी हुई है। तो मेरी प्यारी बहनों, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी सोसाइटी को बुराई पर जमे रहते हुए देखकर रोते थे। हम में से कितने लोग हैं जो ये सोचते हैं कि मेरी और बहनों को भी दीन की दावत मिल जाए, मैं उनको पकड़कर इस तरफ लाऊं। हम तो अपनी दुनिया के लिए रोते हैं, अंगूठी तो है पर डायमंड नहीं है, डायमंड तो है पर बड़ा नहीं है, गोल्ड तो है पर, यानी चूड़ियां तो हैं पर आर्टिफिशियल हैं, अच्छा गोल्ड तो है पर वाइट गोल्ड नहीं है, जिसके पास वाइट है वो जो है वो दूसरा गोल्ड जो है उसकी फिक्र करते हैं। वो मेरी दोस्तें थी तो माशाल्लाह बड़ा नवाजा था अल्लाह रब्बुल इज़्ज़त ने सबको। तो लेक्चर मैं दिया करती थी, कुरान की क्लास होती थी, तो ईद का मौका था, तो उस औरत ने बहुत अल्लाह ने उसको नवाजा था, जैसे ये बहुत बड़ा सा खूबसूरत घर है ऐसे ही बहुत बड़ा सा घर, तो उसने ना पूरा डायमंड का सेट पहना ईद के दिन ना। तो दूसरी औरतें कहने लगी, लो जी अगर इसके शौहर ने इसको दे ही दिया था तो ज़रूरी था आज ये पहनती। तो उसने कहा मैंने इसलिए पहना कि मुझे मेरे शौहर ने ईदी दी है, तो मैंने ईद पर ये सेट पहन लिया, डायमंड का सेट अल्लाह ने उसको दिया था। तो भाई आप आपके दिल के आपके अंदर इतना हौसला होना चाहिए, आप उसको मुबारकबाद दें कि अच्छा लग रहा है, और यानी आपको हसद की क्या ज़रूरत है। तो हमारा हाल ये है कि किसी को जो अच्छा पहनता है, अच्छा खाता है, अच्छा रह रहा होता है, उसको देखकर खुश नहीं होते, घर जाके ना अपना कालीन अच्छा नहीं लगता, बेड तो बिल्कुल अच्छा नहीं लगता, सोफा भी अच्छा नहीं लगता, क्योंकि बड़े घर में जाकर उसका सोफा, उसका उसका डिश, उसकी चीजें सारी देखी, नकद दिल वहीं पे हार आए। तो रोना जरूर है, पर इस बात पर रोना है कि जवानी जाया क्यों कर दी, इस बात पर रोना है मैं तो फर्ज नमाजें पढ़ती हूँ वो तो तहज्जुद पढ़ती है, इस बात पर रोना है कि उसका अखलाक कितना अच्छा है, उसका पर्दा कितना अच्छा है, उसका अल्लाह से लगाव कितना अच्छा है। तो सहाबा दुनिया में मुकाबला नहीं करते थे, आखिरत में मुकाबला करते थे। फल अल्लाह का बाकी और नफ्सा का अला आसारहिम, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम क्या अपनी जान को ज़िबाही कर डालेंगे उनके कदमों के पीछे। अल हमजा सारा का मतलब होता है कि निशान, यानी इसका मतलब क्या होता है कि निशान। तो क्या आप उनके कदमों के निशानों पर, यानी वो जो गलत काम कर रहे हैं आप अपने आप को ज़िबा कर लेंगे इल्लम यूमिनू बिहाज़ल हदीसी असफ़ा, कि वो उस पर ईमान नहीं लाते। और असफ़ा का मतलब होता है अलिफ सीन फा का ऐसा अफसोस और गम के इंसान का बस ना चलता हो। मसलन आप में से, अल्लाह ना करे, लेकिन हम में से किसी का बच्चा हदायत पर नहीं है। एक माँ रो रही थी कि मेरा बच्चा दीन को छोड़ दिया है ना, मुलहिद हो गया है। खुद मियाँ डॉक्टर, बड़ा सा घर, लेकिन उसके आंसुओं से उसका जैसे कपड़े भीग जाए माँ के, कि मेरा बेटा हदायत पर नहीं है। तो बाज़ औक़ात बच्चों को जब देखते हैं कि गलत राहों पे चल रहे हैं, रिश्तेदारों को, दोस्तों को, तो इंसान का बस नहीं चलता कि उनको कैसे सिराते मुस्तकीम पर लाएं। तो ऐसा गम और अफसोस कि जहाँ पे इंसान का बस नहीं चलता सिवाय ये कि बस गम और अफसोस रहता है, अंदर ही अंदर वो आपको खाता चला जाता है। तो कि ये ईमान नहीं लाते बिहाज़ल हदीसी, इस किताब पर, हदीस बात पर, किताब पर, असफ़ा। अच्छा, अगली आयत, आयत नंबर 7 और 8 जो है बड़ी ज़बरदस्त आयत है। पूरा अब तक जो हमने पढ़ा ना, अकीदा तौहीद को पढ़ा हमने, इसमें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर ईमान पढ़ा कि उन पर किताब नाजिल हुई, हमने किताब के बारे में पढ़ा, राइट, ये सब चीज़ें पढ़ी ना इसमें। तो इस आयत में कहा कि इन्ना जअलना, बेशक हमने बनाया माँ, ये जो माँ है ना, जो कुछ भी है अलल अर्दी, जमीन पर, इस जमीन पर जो कुछ है, अल्लाह ताला कहते हैं इसको मैंने जीना बनाया है, ब्यूटी बनाया है। मैं और आप दुनिया पे नकद इल्हार देते हैं ना, ये सब कुछ खूबसूरत, ये जेवर, ये खूबसूरत घर हैं, कपड़े हैं, चमक दमक है, जो कुछ भी दुनिया पर है, डिग्रियां हैं, कुर्सी है, इक्तदार है, तो अल्लाह ताला कहते हैं कि ये जो कुछ भी है जमीन पर मैंने इसको बनाया है, लहा, इस जमीन की जीनत, ब्यूटी बनाया है। ली नब लुआ हूं, ये है असल चीज, और ये मैं और आप भूल जाते हैं। ली नब लुआ हूं, ली नब लुआ हूं जो है बालाम वॉइस का रूट है, बलो, और बाज जगह बालाम या भी आता है, और इसके मानी है उलट पलट करना, जांच करना। जैसे आप कपड़ा खरीदते हैं ना, या कुछ जैसे कपड़ा आप उसको खींच के देखते हैं, बर्तन खरीदते हैं ठोंक कर देखते हैं, आप तरबूज लेते हैं बाज लोग उसको भी ठोंकते हैं, पका हुआ है या कच्चा है। आप घर लेते हैं तो आप उस घर का भी वो करवाते हैं कि ये ठीक है कि नहीं, मतलब इसके अंदर क्या कराते हैं, वो
सर्वे,
हाँ सर्वे जो करवाते हैं। तो ये जो बलोनी का लफ्ज़ आपने सुना है, बलोनी, दही के अंदर जब बलोनी, जिसको मदानी कहते हैं, जब वो डाली जाती थी तो उसमें चलती थी, पहले ज़माने में हम खुद चलाते थे, यानी दादी नानी वगैरह हमारी अम्मियाँ उसको इतना चलाती थी, मक्खन अलग हो जाता था, लस्सी अलग हो जाती थी, है ना। तो आजमाइश से, इम्तहान से जब दही गुजरा तो फिर मक्खन आया। तो बलौ जो है बालाम वो, इसके मानी है कि ये लफ्ज़ जो है ना बले या सौप के लिए भी आता है, ऐसा कपड़ा कसरत से जब इस्तेमाल होता है तो पुराना हो जाता है, तो कसरत इस्तेमाल से कपड़े का पुराना हो जाना। तो ये इब्तला जो है ना, ये आजमाइश है, इम्तहान है। अच्छा, बाज लोग जब इम्तहान में होते हैं ना, आपको नजर आ रहा होता है कि ये इम्तहान में, अल्लाह ताला कहते हैं कि ली नब लुआ हूं, इसके अंदर ना तीन बातें बहुत अहम है। नून जो है ना, ये अल्लाह के लिए आया, वही कुरान मजीद में अदब एहतराम के लिए अल्लाह के लिए वही का लफ्ज आता है, हम, तो नून यानी वही हमने, और ये बला जो है इम्तहान के लिए बनाया इस जमीन को, हम इन सारे लोगों के लिए। तो एग्जामिनर कौन है, अल्लाह ताला, और कैंडिडेट कौन है, मैं और आप, हज़रत आदम अलैहिस्सलाम से लेकर रहती दुनिया के लोग सब कैंडिडेट हैं जो इम्तहान ले रहे हैं। इम्तहान किस चीज़ का है, जो कुछ ज़मीन पर है, मेरी और आपकी थिंकिंग, मेरी और आपकी टॉकिंग, मेरी और आपके एक्शन, टॉक और वॉक, हम क्या सोच रहे हैं, हम क्या बोल रहे हैं, हम क्या कर रहे हैं, इस चीज़ का इम्तहान हो रहा है। तो अल्लाह ताला कह रहे हैं कि जो कुछ ज़मीन पर मैंने बनाया है, ये एक जीना है, ब्यूटी है, ताकि मैं इन लोगों का इम्तहान लूँ। इम्तहान किस चीज़ का, अय्युहुम अहसनु अमला, कि तुम में से बेस्ट अमल करने वाला कौन है। यहाँ पे अक्सरु अमला हो सकता था, ये अक्सरु, अहसनु, अकबरु, असगरु, अफदलु, ये सुपरलेटिव डिग्री है, इसम तफजील है, जिसका मतलब है सबसे अच्छा, अकबरु सबसे बड़ा, असगरु सबसे छोटा, है ना, आलमु सबसे ज़्यादा इल्म रखने वाला, और यहाँ पे क्या है, احسنو سب سے زیادہ بیسٹ, سب سے زیادہ بہترین عملہ عمل میں. تو اللہ تعالیٰ نے یہ نہیں کہا کہ کوانٹیٹی کوالٹی, کہا کہ کوالٹی, کہ تم میں سے بیسٹ عمل کرنے والا کون ہے. اور صحابہ کہتے ہیں کہ جو بیسٹ عمل ہے اس کی تین شرائط ہیں. نمبر ایک, قرآن و سنت کے مطابق ہو. بہت سے لوگ ہمیں بہت سے عمل کرتے نظر آتے ہیں, دن رات جو ہے وہ بہت سے کام کر رہے ہوتے ہوئے نظر آتے ہیں, لیکن سوال یہ ہے کہ جو بھی کر رہے ہیں کیا وہ قرآن سنت کے مطابق ہے. تو پہلی چیز قرآن سنت کے مطابق ہو. دوسری چیز جو ہے اس میں اخلاص ہونا چاہیے, صرف اللہ کی رضا کی خاطر ہونا چاہیے, اللہ کی رضا کی خاطر ہونا چاہیے. تو یہاں پہ بھی کیا ہے, ایہم احسن عملا. تو ایک قرآن کے مطابق ہونا چاہیے, سنت کے مطابق ہونا چاہیے, اور اس کے اندر اخلاص ہونا چاہیے. بہت سے لوگ عمل کرتے ہیں لیکن کہتے ہیں میرا دل ایسے کرتا ہے, میرے دوستوں نے ایسے کہا ہے, میرے شوہر نے ایسے کہا ہے. لیکن یاد رکھیے کہ اصل چیز کیا ہے, کہ جو بھی میں اور آپ عمل کریں قرآن کے مطابق, سنت کے مطابق, اور پھر اس کے اندر اخلاص ہونا چاہیے. اور یہ دنیا جو اتنی خوبصورت ہے, وَإِنَّا لَجَعِلُونَ مَا عَلَيْهَا صَعِيدًا جُرُزًا, اور بے شک ہم اس کو بنا دینے والے ہیں جو کچھ بھی اس زمین کے اوپر ہے. یہاں پہ دو لفظ استعمال کیے گئے ہیں, ایک صعیدًا کا اور ایک جرزو کا, جرزا. تو سواد عین دال جو ہے اس کے معنی ہے زمین کا اونچا حصہ, زمین کا بلائی حصہ. میدان کو بھی کہتے ہیں, سخت چیز کو کہتے ہیں, ہر چیز کا اونچا حصہ. سعود لوگ نام رکھتے ہیں, سعود تو بلندی کے معنی میں یہ پایا جاتا ہے. جرز جو ہے جیم رازا, اس کے معنی ہے وہ زمین جو بنجر ہو, خشک ہو, ڈرائی ہو, جس میں کوئی چیز بھی پیدا نہ ہو. تو یہ جو کھیتیاں ہیں, یہ سونا اگلتی زمین, یہ سارا کچھ جس پہ پہاڑ ہیں, گھر ہیں, ندیاں ہیں, نالے ہیں, محلات ہیں, سونا چاندی کے ڈھیر ہیں, یہ سارا کچھ اللہ تعالیٰ اس کو فنا کر دینے والے ہیں. تو یہ آپ سوچیں کہ اس میں عقیدہ آخرت بھی آ گیا, دنیا اور آخرت کی حقیقت بتائی گئی نا آیت نمبر 7 اور 8 میں. تو میری پیاری بہنوں, کل من علیہا فان وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ. جو کچھ زمین پر ہے فنا ہو جانے والا ہے, اور صرف میرے اور آپ کا جو رب ہے, آقا ہے, اس کی ذات ہی باقی رہنے والی ہے. تو یہ ہے سورۃ الکہف. اس کے جو آج ہم نے اہم لفظ دیکھے, ایک ہے حمد, جس میں تعریف بھی شامل ہے اور اس میں شکر بھی شامل ہے. دوسرا لفظ عبد ہے, جو کہ انسان کا ہائیسٹ اسٹیٹس ہے, اور جتنے پیغمبر تھے وہ عبد تھے. اور عبد کون ہوتا ہے؟ نوکر ہوتا ہے, غلامی کرتا ہے, ہر وقت کہنا مانتا ہے, ہر جگہ کہنا مانتا ہے, جوانی میں بھی, بڑھاپے میں بھی. تیسرا لفظ ہم نے جو مشکل پڑا, عوج, ٹیڑھ, کجی. چوتھا لفظ قیم, جس کے دو معنی ہم نے پڑھے, سیدھا بھی اور ایٹ دی سیم ٹائم محافظ اور نگران بھی. پھر باسن جو ہے یہ سزا وغیرہ کے لیے آتا ہے, عذاب کے لیے آتا ہے. اور نذیر, ڈرانے والا ہم نے پڑھا, یہ لے یون زیرا میں ہے, نون زال را ہے نا. اور پھر ہم نے بشر پڑھا. مشکل لفظوں میں ہم آگے نکلتے ہیں, آیت 3 میں ماں کے سین امیم کا افسا, اس کے معنی کیا ہیں؟ ٹھہرنا, کسی کے انتظار میں ٹھہرنا, ابدا, ہمیشہ ہمیشہ کے لیے. اور پھر وہ یون زیرا, یون زیرا کی فیملی کا کوئی لفظ مجھے بتا دیں. نذیر, نذیراں ہے نا. اور قالوا اتخذ اللہ ولدا, ولد جو ہے یہ لفظ اسم جنس ہے, ویسے واحد جمع مذکر مؤنث سب کے لیے استعمال کیا جاتا ہے, لیکن خاص طور پر لڑکے کے لیے آتا ہے, لیکن پوری اولاد کے لیے بھی آتا ہے. اچھا آگے بڑھتے ہیں, آیت 5 میں کبورت کبیر سے ہے, اور بڑی عجیب بات کے لیے بھی آتا ہے, کیونکہ شرک کرنا بڑی عجیب بات ہے کہ وہ زبان. افواہ جو ہے, افواہ بہت سے منہ سے نکلی ہوئی بات ہے, اور ایک منہ جو ہے فم کہتے ہیں اس کو, فا میم فم, ٹھیک ہے. اچھا آیت نمبر 6 میں ہم دیکھتے ہیں, تو باخ ان باخا, عین کا مطلب کیا ہے؟ زبا کر ڈالنا. ایکسیلنٹ, بہت اچھا آپ نے جواب دیا. اور آیت نمبر 6 میں ہی اسفا ہے, حمزہ سین فا, اس کے معنی کیا ہیں؟ ہاں, ایسا غم جو برداشت نہ ہو سکے اور جہاں آپ کا بس نہیں چلتا. اچھا آیت نمبر 7 میں آگے, اور زینہ بیوٹی کے لیے یہ لفظ استعمال کیا جاتا ہے, ہر طرح کی بیوٹی, ظاہری, باطنی, مادی, حسی. بہار آتی ہے نا جب, تو وہ بھی زینہ ہے, جب پودوں پہ آتی ہے, جب جوانی پہ آتی ہے, جب آپ کے اوپر آتی ہے مختلف طریقے سے. ڈگری کسی کو مل جاتی ہے تو وہ بھی اس کی زینہ ہے. اور احسنو کا میں نے جگہ کہا تھا کہ یہ اللہ نے احسنو کہا ہے, اور کیا نہیں کہا, اکثرو نہیں کہا. میں اور آپ نا ہر وقت 99 کے چکر میں رہتے ہیں. کوانٹٹی کوانٹٹی کوالٹی اللہ نے مانگی ہے, کوانٹٹی نہیں مانگی. یاد رکھیے گا یہ بات, اللہ نے کوانٹٹی نہیں مانگی, کوالٹی مانگی ہے. اور کوالٹی میں تین چیزیں عام ہیں, قرآن کے مطابق, سنت کے مطابق, اور اخلاص, اللہ کی رضا. نیت ٹھیک ہونی چاہیے. یہاں نیت کو پھل لگتا ہے, پیڑوں سے یہ کہہ دینا اسے کچھ بھی نہیں ملتا جو نیت ہار دیتا ہے. چمک درکار ہے تجھ کو تو ذرے کی طرح ہو جا, پہاڑوں کو ہمیشہ وہ اندھیرے غار دیتا ہے. اور آخری آیت جو ہے, آیت نمبر 8 جو ہے, سعیدن جروزا. تو سعید کیا بن جائے گا؟ میدان بن جائے گا. جروز بنجر میدان, یہ پوری زمین جو ہے چٹیل میدان بن جائے گی. کب؟ جب قیامت کا دن ہوگا, جب حساب کتاب کا دن ہوگا. تو اللہ رب العزت ہم سب کو حسن عمل کی توفیق عطا کرے. جس کو کوئی قرآن اس سورت کو حفظ کرنا چاہتا ہو تو حفظ بھی کر سکتا ہے, ایک ایک کر کے, چھوٹی تھوڑی تھوڑی آیت کر کے. اور کچھ اور نہیں, چونکہ جمعے ہر جمعے کو پڑھتے ہیں تو اس کو صحیح سے ترجمہ تفسیر سے اگر ہم اس کو مین تھیوری کو یاد کر لیں تو بڑی بات ہے. آپ کا کوئی ٹیسٹ نہیں ہے اس, یہ جو ہمارے یہ جو کورس ہے یہ پوری سورت ہم انشاءاللہ مکمل کریں گے. آج ہمارا پہلا درس تھا, پہلی ہم نے اس میں جو ہے وہ 8 آیتیں مکمل کی ہیں. اس سورت کا انٹروڈکشن بھی ہے. آپ میں سے جو بھی پارٹیسپیٹ اگلی کلاس میں کرے گا بہت اچھی بات ہے, اپنے نوٹس کی کاپی ایک بنا لیں, بڑی بہت اچھی بات ہے. اور وہ سورت جو آپ ہر جمعے کو پڑھتی ہیں تو اس طرح مل بیٹھ کر جب ہم سمجھیں گے تو اس کا لطف اور مزہ جو ہے کچھ اور ہی ہوگا. اور یہ سورت جو ہے ہمیں عمل کے لیے اصول کیا دیتی ہے, یعنی آج جاتے جاتے اس, آج جو ہم نے 8 آیتیں پڑھی تو اس میں عمل کے لیے اصول کیا ہے. تو اس میں عمل کے لیے اصول یہ ہے کہ اپنے عقائد جو ہے نا ان کی درستگی کی فکر کرنی ہے, عقائد یعنی بیلیفس جو ہیں. دوسرا عمل کا اس میں اصول یہ ہے کہ اللہ کو سب سے زیادہ پسند یہ ہے کہ ہم اللہ کے بندے بن جائیں, عبد. عورت کے لیے امت, لونڈی غلام کو کہتے ہیں, مرد کے لیے عبد ہے. تو اللہ کو یہ زیادہ پسند ہے کہ ہم عبد بن جائیں, اللہ کے غلام بن جائیں. تیسری چیز جو ہمیں یاد رکھنی ہے عمل کا اصول, کہ میرا اور آپ کا امتحان ہو رہا ہے. جب امتحان ہوتا ہے نا تو انسان ٹائم ویسٹ نہیں کرتا. اللہ میرا اور آپ کا امتحان لے رہا ہے تو میں بہترین کام کروں اور وقت کو ضائع نہ کروں. اور ایک اور چیز کہ جو کچھ بھی میرے اور آپ کے پاس ہے نا اس کو فنا ہو جانا ہے. میں لہلہاتی شاخ کو سمجھا تھا زندگی, میں لہلہاتی شاخ کو سمجھا تھا زندگی, پتا گرا در سے فنا دے گیا مجھے. تو آئیے دعا کر لیتے ہیں. سبحان اللہ و بحمدہ, سبحان اللہ العظیم, الحمد للہ رب العالمین, ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين, رب ارحمهما كما ربياني صغيرا, حسبنا الله نعم الوكيل ونعم المولى ونعم النصير. يا حي يا قيوم يا الله يا خالق يا مالك يا الله, اغفر لنا وارحمنا, اغفر لنا وارحمنا. اے اللہ ہم سب کے گناہوں کو معاف کر دیجئے, ہم سب کو بہترین مسلمان بنائیے. اے ہمارے رب ہمیں اچھی لیڈرشپ دے دیجئے, اے ہمارے رب امت مسلمہ کو اچھی لیڈرشپ دے دیجئے, ہمیں متقیوں کی امامت دے دیجئے, ہمارے بچوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دیجئے. ربنا حب لنا من لدنک رحمہ وہیئ لنا, اے ہمارے رب ہمیں اپنی پاس سے رحمت عطا کر, ہمیں اپنے پاس سے رحمت عطا کر, اور ہمارے جو معاملات ہیں ان کو درست کر دے, جو بیمار ہیں ان کو صحت کاملہ عطا کر. اے مٹی کی چٹکی پر شفا دینے والے رب,
اے ایوب علیہ السلام کو ان کی بیماری میں شفا دینے والے رب، یہاں اس محفل میں بزرگ بھی بیٹھے ہیں، جوان بھی بیٹھے ہیں، چھوٹے بھی ہیں، بڑے بھی ہیں، بچیاں بھی آئی ہیں، بچے بھی ہیں، وہ مائیں بھی آئی ہیں جن کے چھوٹے چھوٹے بچے ہیں، تیری محبت میں یہاں پہ چلی آئیں، اور وہ لوگ بھی آئے ہیں جو دور سے لمبا سفر کر کے آئے ہیں، اور وہ لوگ بھی ہیں جو کہ قریب سے آئے ہیں، قریب سے آنے والوں کو، دور سے آنے والوں کو، جوان اور بوڑھوں کو، اے 70 ماؤں سے بڑھ کر محبت کرنے والے، ان سب کا آنا قبول کر لے، ان کی نیکیوں میں برکت دے دے، ان کے گھروں پر اپنی رحمتیں برکتیں نازل کر، ان کو اپنے پسندیدہ بندوں میں شامل کر لے، عباد میں شامل کر لے، نفس مطمئنہ بنا دے، اور اے اللہ تو اس قرآن کی سمجھ ہمیں دے دے، اس کا فہم دے دے، اور یہ تیرا سب سے بڑا احسان ہے، اور یہ تیری سب سے بڑی نعمت ہے، الرحمن علم القرآن، کہ تو جس کو قرآن سکھا دے، اور جو لوگ قرآن سیکھتے ہیں سکھاتے ہیں، تو ہمیں ان خوش قسمت لوگوں میں شامل کر لے، ہماری وہ بہنیں جنہوں نے ایک دوسرے کو رائٹس دیں، وہ جس نے گھر کے دروازے کھولے، وہ جس نے دریاں بچھائیں، وہ جس نے ایک دوسرے کو بلایا، اے اللہ تو ان سب کا آنا قبول کر لے، تو ان سب کا پڑھنا بلانا سنانا قبول کر لے، اور تو اصحاب کہف جیسا ایمان دیتے، آج ہمارے ایمان خطرے میں ہیں، ہمیں سمجھ نہیں ہے، شیطان ہماری رگوں میں، ہمارے خون میں گردش کر رہا ہے، اے 70 ماؤں سے بڑھ کر محبت کرنے والے، تو نے دنیا بنائی اور بہت خوبصورت بنائی، اور یہ دل ہے کہ لپک لپک کر دنیا کی طرف جاتا ہے، اور یہ دل ہے کہ جو شیطان کی طرف جاتا ہے، اور بری صحبت جو ہے، اور بری چیزیں جو ہیں، لہو الحدیث جو ہے، اس میں دل لگ جاتا ہے، اے اللہ تو ہمیں تھام لے، تو ہمیں پکڑ لے، تو ہمیں صراط مستقیم پہ چلا دے، رب اوزینی ان اشکر نعمتک اللتی انعمت علی وعلی والدی وان عمل صالحا ترضى وادخلنی برحمتک فی عبادک الصالحین، اے ہمارے رب سب کی نیک اور جائز خواہش کو قبول کر لے، بچوں کو نیک اور اچھے رشتے دے دے، بچوں کو پڑھائیوں میں نیک اور لائق کر دے، ہماری جوانیوں کو لٹنے سے بچا لے، آنکھوں کو حیا سے، دل کو ایمان سے بھر دے، ہر ایک کی نیک اور جائز خواہش کو قبول کر لے، ہم شوہروں کو صراط مستقیم پر قائم رکھ اور ہمیں بھی ان کا ساتھی بنا دے، ہمیں صراط مستقیم پر قائم رکھ اور ہمارے شوہروں کو ہمارا اس راستے میں ساتھی بنا دے، ہم میں اور ہمارے شوہروں میں محبت دے دے، رزق حلال میں برکت دے دے، بیماریوں میں شفا دے دے، اور اے 70 ماؤں سے بڑھ کر محبت کرنے والے، تو ہم سب سے راضی ہو جا، ہم سب کو مرتے وقت کلمہ نصیب کرنا، جمعے کی وہ گھڑی دے دے جس میں دعائیں قبول ہوتی ہیں، اور یہی وہ گھڑی ہو جس میں دعائیں قبول ہوتی ہیں، تو ہمیں صحبت صالح عطا کر، اچھے اور نیک لوگوں کی صحبت عطا کر، حسد سے، کینہ اور کدورت سے بچا لے، اے اللہ تو ہمیں دین کی دولت سے مالا مال کر دے، اچھے عمل کرنے والا بنا دے، ہماری سب کی مشکلات اور پریشانیوں کو دور کر دے، ہمیں ڈپریشن سے، بیماری سے دور کر دے، اے ہمارے رب آخرت میں دل لگا دے، دنیا میں رہنا اور آخرت میں جینا سکھا دے، اے اللہ تو دنیا کی حقیقت ہمیں سمجھا دے، اور ہماری آنکھوں پہ جو پردے ہیں ان کو ہٹا دے، اور ہمیں ایسی صحبت دے کہ جو تجھے پسند ہے، اور جو یوسف علیہ السلام نے دعا مانگی تھی، آج ہم تجھ سے وہ دعا بھی مانگتے ہیں، آسمان و زمین کے پیدا کرنے والے، فاطر السماوات والارض انت ولی فی الدنیا والآخرہ توفنی مسلما والحقنی بالصالحین، اے ہمارے رب ان تمام بہنوں پر اپنی رحمت برکتیں نازل کر، ان کے گھروں سے مشکلات پریشانیوں کو دور کر دے، ان کے پاس سے، ان کے در سے، ان کے جسم سے، ان کے بچوں سے، ان سب ان کے پاس سے مصیبت پریشانیاں دور کر دے، اپنی عافیت میں لے لے، اپنے سکون میں لے لے، اپنی بلیسنگ اور رحمت میں لے لے، اے اللہ تو ہمیں بہترین مسلمان بنا دے، تو ہمیں دنیا میں رہتے ہوئے آخرت کی تیاری کرنے کی توفیق عطا کر، ہمارے والدین پر رحمتیں نازل کر، جو دنیا سے چلے گئے والدین ان کی قبروں کو نور سے بھر دے، ان کی قبروں کو جنت کے باغوں میں سے باغ بنا دے، ان کی خدمت میں ہم سے جو کوتاہیاں ہوئیں ان کو تو ہمیں معاف کر دے، اور جو والدین جن کے دنیا میں زندہ ہیں ان کی بڑھاپے کا سہارا بن جا، ان کی تنہائیوں کا وارث بن جا، ان کا بڑھاپا آسان کر دے۔ ہمارے والدین کے لیے یہ دعائیں قبول کر، ہمارے شوہروں کے والدین کے لیے بھی یہ دعائیں قبول کر، ہماری جو داماد ہیں ان کے والدین کے لیے، ہماری بہوؤں کے والدین کے لیے بھی یہ دعائیں قبول کر لے۔ اے ہمارے رب، ہم تجھ سے خیر اور عمل صالح مانگتے ہیں، ہدایت مانگتے ہیں اپنے لیے، ہمیں اپنی فکر ہی نہیں اپنی نسلوں کی فکر ہے۔ اے ہمارے رب، ہماری نسلوں کو صراط مستقیم پر قائم رکھ۔ مغرب کی دنیا کو آ کر آباد کر دیا، بڑی قربانیاں دی ہیں، ہم امت مسلمہ نے بڑی قربانیاں اس کے لیے دی ہیں۔ اے اللہ، پاکستان جو لیا ایک چھوٹا سا زمین کا ٹکڑا، اس کے لیے بھی بڑی قربانیاں دی، اور ہم باہر کی دنیا میں آئے تو یہاں کے لیے بھی بڑی قربانیاں دیں۔ یہ ساری قربانیاں اے اللہ بس تو صراط مستقیم کے لیے لکھ دے، ہدایت کے لیے لکھ دے، کلمہ طیبہ کے لیے لکھ دے، اور اے اللہ تو ہمیں اب صراط مستقیم پہ چلا دے، ہماری کمیاں کوتاہیاں معاف کر دے، ہمیں بہترین مسلمان بنا دے، ہمیں رشتہ داروں کے ساتھ حسن سلوک کرنے والا بنا، ہمیں اچھا اخلاق دے دے، اچھا کردار دے دے، بے اولادوں کو اولاد کی نعمت سے نواز، قرض داروں کو قرضوں کے بوجھ سے نکال، ہمیں حرام سے بچا لے، ہمیں آنکھوں کی حفاظت کرنے والا بنا۔ ربنا تقبل منا انک انت السمیع الدعاء، جن کے بچے بات نہیں کرتے اے اللہ ان کو قوت گویائی دے دے، جن کے پاس اولاد نہیں ہے ان کو نیک اور صالح اولاد دے دے، جو بیٹے چاہتے ہیں ان کو بیٹے دے، جو بیٹیاں چاہتے ہیں ان کو بیٹیاں دے دے، اور اے ہمارے رب جن کے آپریشن ہوئے ہیں اور ہو رہے ہیں، کسی کا کینسر کا ہے، کسی کا گھٹنے کا ہے، کسی کا دل کا اور کسی کا دماغ کا، مختلف لوگوں نے دعاؤں کی درخواست کی ہے، ان سب کی دعائیں قبول کر لیں۔ ربنا تقبل منا انک انت السمیع الدعاء، جتنے اسلامک سینٹر، مساجد اور قرآن کے انسٹیٹیوٹ تیرے دین کی خدمت کے لیے کوشش کر رہے ہیں، ان کی کوششوں کو قبول کر لے، ان کو نیکی کا بہتا ہوا سمندر بنا دے، ہمیں بھی ہماری کوششوں کو صدقہ جاریہ بنا دے، ہمیں اپنے والدین کے لیے صدقہ جاریہ اور ہمارے بچوں کو ہمارے لیے صدقہ جاریہ بنا دے۔ ربنا تقبل منا انک انت السمیع الدعاء، وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین، آمین ثم آمین۔